सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि फेस टु फेसको नयाँ श्रृङ्खला लिएर उपस्थित भएको छु। तपाईँ दिनेश एफएमको अनलाइन www.dineshfm.com.np मार्फत संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर सात समुद्र पारीबाट कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, सुदूरपश्चिममा अथाह सम्भावना छ। यो क्षेत्रमा सम्भावना हुँदा हुँदै पनि लगानी गर्न नचाहने र लगानी गर्न डराउनेहरू धेरै छन्। तर कोही कोही मानिसहरू अझै पनि सुदूरपश्चिमको माटोमा सुन फलाउन सकिन्छ भनेर ठूलो लगानी गरिरहेका छन्। अत्तरीमा 50,000 अस्पतालबाट लगानी सुरु गर्नुभएका एकजना सुदूरपश्चिमका युवाले अझ त्यसको स्तरोन्नति गर्दै थप 40 करोडको लगानी गर्दै हुनुहुन्छ। अत्तरीमा अबको केही समयपछि सुविधा सम्पन्न 100 बेडको अस्पताल हुनेछ। सुदूरपश्चिममा लगानी भएकाहरूको कमी पनि छैन। यो क्षेत्रबाट विशेषज्ञ डाक्टर उत्पादन नभएका पनि होइनन्। तर किन सुरु भएन गतिलो स्वास्थ्य सेवा? किन लगानी गर्न डराउँछन् लगानीकर्ताहरू? आजको फेस टु फेसको बहसमा यिनै प्रसङ्गहरू कोट्याउने छौ। आजको बहसका लागि मैले स्टुडियोमा निम्त्याएको छु अत्तरियामा रहेको पद्मा अस्पतालका अध्यक्ष, निजी अस्पतालहरूको छाता संगठन अफिमका सुदूरपश्चिम क्षेत्रका उपाध्यक्ष गजेन्द्र वीर चन्दलाई। उहाँ कैलाली उद्योग वाणिज्य संघको पूर्व वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रम फेस टु फेसमा।
धन्यवाद।
खास गरी पद्मा अस्पतालको प्रसङ्गबाट जोड्न चाहन्छु। तपाईँको एउटा नयाँ प्रोजेक्ट पद्मा अस्पताललाई एउटा स्तरोन्नति गरेर नयाँ एउटा ठुलो लगानीको प्रोजेक्ट आइरहेको छ। नयाँ अस्पताल कहिलेसम्म बन्छ? कहिले नयाँ स्वास्थ्य सेवा पाउँछ? के त्यसमा हुन्छ? त्यसबाटै सुरुवात गरौँ।
निजी क्षेत्रबाट स्थापना भएको एउटा पद्मा अस्पताल हो। तपाईँले भनिहाल्नुभयो यो 50 बेडबाट मैले सुरुवात होइन कि 15 बेडबाट यो पद्मा अस्पताल सञ्चालनमा आएको हो। र यो सञ्चालनमा आउनमा सबैभन्दा ठुलो हात चाहिने त्यस क्षेत्रका केही स्वास्थ्य सेक्टरमा आफ्नो भूमिका निर्वाह गरिरहेका डक्टर ल्याब असिस्टेन्टहरूका 2-3 ग्रुपहरूबाट स्थापना भएको र म पनि भाग्यवश त्यसमा सहभागी हुन पुगेर त्यहाँबाट त्यो अस्पतालको सुरुवात भएको पुरानो इतिहास हो। र विगत लामो समयदेखि आजको समयसम्म आउँदाखेरि 10 वर्षको अन्तरालमा हामी 15 बेडबाट 50 बेडमा प्रवेश गरेको र अब 50 बेडपछि पुनः 100 बेडमा प्रवेश गर्न गइरहेको अवस्था हो। र किन हो भन्दाखेरि अब सुदूरपश्चिममा नितान्त एउटा सर्वसुलभ सुविधा सम्पन्न हस्पिटलको आवश्यकता देखिएको हुँदाखेरि नै र यस बेगका जनताहरूले अलिअलि गर्दै बिस्तारै निजी सेक्टरहरूको पनि आशा र त्यहाँमाथि विश्वास बढ्दै गएको अवस्था देखेर मेरो अनुभवले गर्दाखेरि मैले सर्वप्रथम प्राइभेट सेक्टरबाट एउटा उच्च स्तरीय सेवा प्रदान गर्न सकिन्छ कि भन्ने आँट आएर मेरो ग्रुपले यस पद्मा अस्पताल 100 सयमा जाने एउटा निर्णय गरेको छ।
10 वर्ष अगाडि 15 बेडबाट सुरु भएको अस्पताल अब 100 बेडमा बनाउँछु भनेर लगानी थपिरहनु भएको छ। मैले सुरुवातमै भने झन्डै 40 करोड जतिको लगानी तपाईँ थपिरहनु भएको छ। अब निजी अस्पतालहरूले सेवा दिन थाले, निजी अस्पतालहरूमा बिरामीहरू आउन थाले, अथवा निजी अस्पतालहरूप्रति बिरामीहरूको विश्वास बढिरहेको, त्यो माग बढिरहेको स्वास्थ्य सेवाको
माग त अवश्य पनि बढेको छ। हेर्नुहोस्, तपाईँलाई थाहै नै छ सुदूरपश्चिमको नजिकैको भारतीय जिल्लाहरू, भारतीय सहरहरूमा विगत लामो समयदेखि बिरामीहरू पलायन भएर गइरहेका छन्। त्यो हामी कहाँ सुविधा नभएर नै हो। हामी कहाँ विगतको समयमा सरकारी अस्पताल 2063 अगाडिको कुरा नै हो भन्छु म, जहाँसम्म लाग्छ सरकारी अस्पताल स्वास्थ्य सेवाहरू केही साना क्लिनिकहरूबाट या हामी भन्ने गर्थ्यौँ बङ्गाली डक्टर्सहरू त्यस्ता किसिमका सेवाहरू मान्छेले पाइरहेका नै थिए। तर पनि धेरै जस्ता इन्डियामा नै निर्भर भएका छौँ। इभन आजको दिनमा
आधारभूत स्वास्थ्य सेवा बाहेकको सेवा लिनु पर्यो, अपरेसन सेवा लगायतका ठुल्ठुला सेवाहरू लिनु पर्यो भने 2063 सालभन्दा अगाडि त यो क्षेत्रका धेरै मानिसहरू भारतमै निर्भर हुन्थे।
भारत जान्थे या काठमाडौँ जाने होइन, सक्नेले बाटोघाटो पनि बनाएको थिएन भनेपछि लगभग तपाईँले के अरे सेती महाकालीका प्रायः गरेर सबै भारतमा नै निर्भर भएको अवस्था हो। लखनऊ, बरेली होइन, विशेष गरेर त्यहाँ नै निर्भर भएको अवस्था चाहिने अवश्य नै हो, किनभने हामीसँग विशेषज्ञ सेवाहरू पनि थिएन। बिस्तारै अहिले आइरहेका छन्, हाम्रो यहाँका डक्टरहरू पनि यहाँ स्थापित भएर बस्ने अवस्था आइरहेको छ। अझ पनि त्यो अवस्था बिस्तारै सुधार भइरहेको अवस्था मात्रै हो। मैले पोजिटिभ नै देखिरहेको छु जहाँसम्म स्वास्थ्य सेक्टरमा प्राइभेट सेक्टरको लगानी आइरहेको अवस्था चाहिने अवश्य पनि हो। त्यसमा पनि अब किन भन्नुहुन्छ भनेपछि मैले भने अघि नै तपाईँलाई 10 वर्षको अन्तरालमा विगतको समयमा यहाँ प्रयास नभएका होइनन्, तपाईँको अब हाम्रो गोपी दाई नै भनौँ, जहिले त तपाईँको एमडी हुनुहुन्छ, उद्योगसँगमा हामीहरूसँगै थियौँ समय समयमा, डाक्टर भोला रिजालदेखि लिएर डाक्टर देवकोटादेखि लिएर इभन यहाँका वरिष्ठ चिकित्सकहरूसँग सल्लाह गरेर एउटा प्राइभेट सेक्टरको नर्सिङ होम खोल्नुपर्छ कि, यहाँको जनतालाई सुविधा दिनुपर्छ कि, हामी कहाँबाट धेरै चाहिने हाम्रो पैसाहरू पलायन हुन लाग्छन्, त्यसलाई केही रोक्न सकिन्छ कि, एउटा सुविधा सम्पन्न प्राइभेट हस्पिटलको स्थापना गरौँ, ठुला ठुला चाहिने यसमा चाहिने अब हामीले अपरेसनहरू गर्न सक्ने भनौँ न, टेक्निकल वर्ड्समा त्यसको भन्न सक्ने अथवा त्यस्ता चिजहरू पनि यहाँ गर्न सकिन्छ कि भनेर प्रयास नभएका होइनन्। तर कुरो के भन्दाखेरि प्राइभेट सेक्टरको प्रयासबाट त यो सम्भव नहुँदो रहेछ, त्यसमा प्रोफेसनली प्राविधिकको पनि त्यति नै आवश्यकता हुन्छ। जब उहाँहरूको सपोर्ट नै पाइँदैन भनेपछि लगानी गर्ने मान्छेले पनि के किसिमले लगानी गर्ने, लगानीको कमी छैन शिवराजी, तपाईँलाई थाहा छ, तपाईँसँग पनि म विगत धेरै लामो समयदेखि हामी उद्योग वाणिज्य सङ्घको उसमा सहकार्य गर्दै आएका छौँ, लगानीको कमी छैन सुदूरपश्चिममा। आज 10 मान्छेले 1 करोड रुपियाँ उठाउनको लागि सुदूरपश्चिममा कुनै समस्या छैन, तर पैसाले मात्र यो चिज हुँदैन कि, होइन, यसमा स्वास्थ्य कर्मीहरूको पनि सहभागिता चाहिन्छ, चिकित्सकहरूको पनि सहभागिता चाहिन्छ।
म डेडिकेटेड भएर त्यो संस्थामा काम गर्छु, यो क्षेत्रका जनतालाई म सेवा दिन्छु भन्ने पेसागत रूपमा लागेका डक्टरहरू नभइकन त चल्दैन?
चल्दैन, एकदम सही कुरो हो। एकछिन म एउटा कुरा रोकेँ, यसमा डक्टरहरूलाई मात्र दोष दिएर पनि हुँदैन, हेर्नुहोस्, किनभने मसँग त एकजना हाम्रो डक्टर मौनी हुन्छ, आज 10 उहाँ चाहिँ मसँग हामी दुईजना साथमा भएर नै चास्नौँ भन्यो भने पद्मा अस्पताल आजको स्थितिमा पुगेको हो, म एक्लैले र डक्टर मौनी एक्लैले पनि नसक्ने अवस्था होइन, हो त्यो सहकार्य जरुरी छ। अस्पताल भनेको पैसाले मात्र
चल्दैन, चिकित्सकहरूको जबसम्म एकता अथवा समन्वय हुँदैन प्राइभेट अस्पताल अगाडि बढ्दैन,
सक्दै सक्दैन। त्यो मात्र होइन, डक्टरहरूलाई दोष दिएर मात्र होइन, हाम्रो देशको जुन अब शान्ति सुरक्षाको प्रत्याभूति दिन पनि सकिरहेको छैनौँ क्या हामीले, हाम्रो स्वास्थ्य कर्मीहरूलाई कुनै, तपाईँलाई थाहा छ, कुनै घटना घट्यो सिधै सिसा फुटिन्छ, सिधै डक्टरलाई लखटिन्छ, सिधै त्यसमा लगानी गर्ने चाहिने मान्छेहरूले खराब काम गरे भन्छ, हामीले हजारौँ काम राम्रो गरेका छौँ भने कहिले काहीँ एक दुईवटा घटनाहरू घट्दैन भन्ने कुरो, हामी भगवान् त होइन, शिक्षकहरू पनि भगवान् त होइन, घटना घटिहाल्छ, घटना घटिसकेपछि शान्ति सुरक्षाको प्रत्याभूति नपाएपछि मान्छेले त्यो डर त्रासले पनि त्यो सेक्टरमा एउटा इन्भेस्टमेन्ट नआइरहेको अवस्था छैन, अवश्य पनि हो कि, होइन। म आज 10 पिरियडमा मैले 2-3 घटनाहरू मेरो अस्पतालमा पनि घटेँ, घट्दा घट्दा पनि मैले फेस गरेँ, मैले बहस गरेँ, मैले प्रशासनसँग सुरक्षाको लागि आग्रह गरेँ, मैले पाएँ, आजको अवस्थामा अतरियावासीहरूले पद्म अस्पतालको कन्ट्रिब्युसनलाई सम्झेको छ र उहाँहरूबाट पनि आज मैले सहयोग पाइरहेको छु, राजनीतिक कर्मीहरूबाट पनि सहयोग पाइरहेको छौँ र न त मैले आज 1 करोड रुपियाँ लगानी गरेर जमिन खरिद गरेँ नि त अस्पताल स्थापना गर्छु भनेर।
हजुर, हामी तपाईँको यो प्राइभेट सेक्टरको बारेमा अलिक विस्तृतमा हामी एकैछिनपछि जान्छौँ, दोस्रो उसमा जान्छौँ हामी, खास गरी हामी तपाईँको नयाँ प्रोजेक्टको बारेमा कुराकानी गरिरहेका थियौँ। पद्म अस्पताल अहिले धनगढी अतरिया सडकमा छ, 50 अस्पताल हो, त्यसको स्तरोन्नति गरेर कुन ठाउँमा लग्दै हुनुहुन्छ, कहाँ बन्छ, कहिले बन्छ, कति लगानी हुन्छ र के सेवा पाउँछ, तपाईँको त्यो नयाँ प्रोजेक्टको बारेमा अलिकति जानकारी पाउनु।
ठिक छ, यो पद्म अस्पताल हाल चाहिने अतरिया धनगढी रोडमा स्थापित छ, वडा नम्बर 4 हो, र अब चाहिने हामीले चाहिने वडा नम्बर तेह्रमा छ र वडा नम्बर 4 हामी गइरहेका छौँ, त्यो चाहिने धनगढी महेन्द्रनगर रोडमा छ, पुरानो पुष्पाञ्जली स्कुलको जुन मैदान थियो त्यो पद्म अस्पतालले 1 अगाडि खरिद गरेको अवस्था हो, लगभग 5-7 करोड रुपियाँको लगानीमा मैले एउटा लोकेसनको हिसाबले पनि त्यो सहज किसिमले बजारको नजिकै पाएको अवस्था पनि हो, भाग्यमानी पनि हो, ठुलो लगभग 1.5 बिघाको जग्गा अतरिया पाउनु भनेको आजको दिनमा त्यति सहज पनि छैन र ठुलो लगानी पनि हो, बजारमा मात्र 2-2.5 करोडभन्दा तर तपाईँले जग्गै पाउनु हुँदैन र त्यसको लागि त्यो अस्पतालको लागि पनि एउटा राम्रो पक्ष हो, र लगभग 50 बेडबाट 100 बेडमा जानुपर्ने एउटा अवस्था के भन्दाखेरि मैले जुन ठाउँमा अहिले अस्पताल राखिरहेको छु त्यहाँ मैले चाहेर पनि सुविधा बढाउन नसकेको अवस्था हो, र अर्को कुरा नेपाल सरकारको स्वास्थ्य निर्देशिकाले पनि प्रष्ट रूपमा के भनिसकेको छ भन्दाखेरि 50 बेडबाट 100 बेडमा जाँदा कुनै पनि अबको दिनमा अस्पतालहरूको आफ्नै जमिन आफ्नै
भवन
त्यो पनि नेपाल सरकारकै तोकेको मापदण्डमा जानुपर्ने हुन्छ, र सरकारले हामीलाई समय पनि दिएको छ, 7 पिरियडमा जोसुकै अस्पतालहरू पनि 50-100 बेडमा सञ्चालन छन्, त्यसको आफ्नो नै पूर्वाधारहरू सबै नेपाल सरकार तोकेको मापदण्डमा हुनु अनिवार्य छ, अन्यथा भोलिको दिनमा ती नवीकरण हुँदैनन्, त्यो एउटा राम्रो पक्ष हो, सबल पक्ष पनि हो। त्यस्तै म अब न्युज एफएमको थ्रु अस्पताल सञ्चालन गरिरहेका मानिसहरूलाई एउटा यो कुरा पनि जानकारी गराइदिउँ, 15 बेडदेखि 50 बेडको कुरा पनि यसमा राखिहालौँ, उहाँहरू जुन अवस्थामा अहिले सञ्चालन भइराख्नु भएको छ उहाँहरूले पनि या त भूभङ्ग रहित नेपाल सरकार टोकेको मापदण्ड अन्तर्गत भूभङ्ग रहित बिल्डिङ हुनुपर्ने छ, र यदि आफ्नो भवन नभए तापनि जुन घरमा सञ्चालन भएका छन् त्यसबाट त्यो घरधनीसँग उसको कम्तीमा पनि 20 वर्षको सम्झौता हुनुपर्नेछ, जुन सजिलो पनि छैन। त भन्नु खोजेको कुरा के हो भने लगभग अबको दिन पूर्व अबको समयपछि जुन स्वास्थ्य संस्थाहरू सञ्चालनमा आउँछन् उनीहरूको आफ्नै भवन हुनुपर्नेछ भन्ने कुरा एउटा अनिवार्य जस्तो हो कि जस्तो मलाई पनि लाग्छ।
नयाँ स्वास्थ्य नीतिले एउटा प्राइभेट सेक्टरको अस्पताल खोल्ने बन्द गर्ने कुरालाई नियन्त्रण गर्नका लागि अब स्थायी रूपमा सेवा पाउन् जनताले भनेर एउटा नयाँ नीति अनुसार चाहिँ गइरहेको
छ।
यसमा लगानी त मैले भने जत्तिकै लगानी हो अथवा त्यसमा लगानी थपिन्छ अथवा के सेवा हुन्छ र कहिलेसम्म पद्मा अस्पताल सुविधा सम्पन्न भएर योभन्दा पनि बढी सुविधा सम्पन्न भएर सञ्चालनमा आउँछ कि?
म प्रक्रियामा म अलरेडी अगाडि बढिसकेको छु। सर्वप्रथम त जग्गा खरिद गर्ने प्रक्रिया हो, त्यो हामीलाई नेपाल सरकारले 3 वर्षको समय दिएको थियो, त्यो मैले 3 वर्षको समयभित्र नै खरिद गरिसकेँ। र यसमा अब अर्को प्रक्रिया के छ भन्दाखेरि हामीले त्यसको सोइल टेस्टहरू गराउने प्रक्रिया थियो, सोइल टेस्ट पनि गरिसकेँ, आइए रिपोर्ट बनाउनु पर्छ। आइए रिपोर्टको लागि मैले दरखास्त दिइसकेको छु र त्यसको सायद अब प्रेजेन्टेसन पनि केही 1-2 महिनाभित्र हुन्छ। त्यो गरिसकेपछि हामीले निवेदन दिनुपर्छ स्वास्थ्य विभागमा, स्वास्थ्य विभागले हामीलाई यही आइए रिपोर्टको प्रेजेन्टेसनबाट हामीलाई एलओआई दिने हो, एलआई भनेको लेटर अफ इन्टेन्ट। त्यो एलओआई हामीले पाइसकेपछि 3 वर्षको पिरियडभित्रमा हामीले भवनको सम्पूर्ण नयाँ स्ट्रक्चरल डिजाइनदेखि लिएर सबै चिज गरेर भवन निर्माण गरिसक्नुपर्ने हुन्छ। र 3 वर्षभित्र इनकेस हामीले सकेनौँ भनेपछि 2 वर्ष अझ थप ग्रेस पिरियड हामीले सरकारसँग माग्न पाउँछ। भन्नुको मतलब 5 वर्षभित्रमा हामीले एलओआई पाइसकेको 5 वर्षभित्रमा आफ्नो 100 बेड हस्पिटल निर्माण गरिसक्नुपर्नेछ, र त्यसपछिको 2 वर्षको समयभित्रमा हामीले सम्पूर्ण 100 बेड 100 सय अस्पताललाई चाहिने पूर्वाधारहरू जे जति छन् इन्स्ट्रुमेन्टल सिटी स्क्यान होला, आइसियु होला, 100 बेडको लागि अब इमर्जेन्सी वार्डहरू होला, विभिन्न फ्याकल्टिजहरू होला, ती सबै कुराहरू हामीले चाहिने त्यो समयभित्र गरिसक्नुपर्छ। र तपाईँले भन्ने अनुसार लगभग 5-7 वर्षको पिरियडमा मलाई अब समय भनेको त्यति हो, त्यससम्ममा मैले सुविधा सम्पन्न 100 बेड हस्पिटल सञ्चालन गर्न चाहेमा त्यो मैले गर्नुपर्ने मेरो बाध्यता।
त्यो त निजी अस्पतालहरूको छाता सङ्गठन र सरकारको बिचमा भएको एउटा सम्झौता भयो। जसरी तपाईँ त स्वास्थ्य क्षेत्रमै लगानी गरिरहनु भएको व्यक्तित्व हुनुहुन्छ, 7 वर्षै कुर्नुपर्छ कि त्यो 100 बेड तयार हुन त्योभन्दा अगाडि नै तपाईँको हुन्छ?
म कुर्दैन, म त्यति बेकुप छैन, म कुर्दैन, किनभने म अहिले एउटा भाडा तिरिरहेको भवनमा छु। मैले आफ्नो बिल्डिङको डिजाइन कम्प्लिट हुने बित्तिकै म आफ्नो काम स्टार्ट गरिहाल्छु, स्टार्ट गरेर मैले 50 बेडलाई तुरन्त चाहिने त्यो बिल्डिङमा सिफ्ट गर्ने हो। त्यसपछि मेरो कार्यक्रमहरू बढ्दै जान्छ र जतिसक्दो चाँडो नै म गर्छु, किनभने ब्याङ्कको पैसा युज गर्नुपर्ने हो, जति ढिला गरेँ म त्यति नै चाहिने मलाई चाहिने लस हुने कुराहरू हो। र अब समय पनि आइसकेको छ, मैले समयमा चाहिने आफ्नो अस्पताललाई 100 बेडमा स्थापित गरेन भने भोलि म मार्केटमा सस्टेन हुनु पनि सक्छु कि सक्दैन भन्ने कुरा पनि एकातर्फ छ। यी सबै कुरालाई ध्यान आकर्षण गरेर ध्यानमा राखेर मैले जतिसक्दो चाँडो नै कन्स्ट्रक्सन काम स्टार्ट बढाउने गर्न अगाडि बढाउने गइरहेको छु। त्यति समस्या मैले एउटा त्यो चाहिने मलाई समय सीमा हो र त्यो चाहिने एउटा अवधि हो भन्ने कुरा मात्र राखेको हो, तर मैले चाहिने जतिसक्दो प्राइभेट सेक्टरको हो मेरो, मैले ब्याङ्कको पैसा चाहनुपर्छ मैले सबै भने त्यसलाई
भनेपछि अबको 2-3 वर्षभित्र 100 बेडको सुविधा सम्पन्न पद्मा अस्पताल अत्तरिया महेन्द्रनगर रोडमा तयार हुन्छ भन्दा हुन्छ?
2-3 वर्ष भनौँ, 2 वर्ष त्यो सजिलो छैन। हेर्नुहोस् अहिले 100 बेडको अस्पताल भनेको ठुलो लगानी हो, लगानीको मैले सबै कुरा आफै मात्र गर्न सक्छु भन्ने होइन, मैले लगानी खोजिरहेको अवस्था पनि हो, साथीहरू थप्ने कोसिस पनि गरिरहेको हो, तर डराउँछन् किनभने स्वास्थ्य सेक्टरमा मानिसहरूको के छ भन्दाखेरि अब अहिलेको अवस्था के छ सुदूरपश्चिममा भन्दाखेरि तपाईँहरूलाई सहज किसिमले कसरी पैसा आउँछ भन्नेतिर नै मान्छेहरू इन्भेस्टमेन्ट गर्छन् कि, पेसेन्ट छैन कि मान्छेमा, मसँग लगानी गरेर 10 करोड रुपियाँ लगानी गर्न सक्ने क्षमता भएको मान्छेले मसँग गर्दैन कि, उसले के गर्छ भन्दाखेरि उसले जमिनमा पैसा हालिरहेछ किनभने हि इज गेटिङ डबल रिटर्न के, 10 करोड रुपियाँ राखेर मसँग उसले 5 वर्ष वेट गर्दैन, 10 करोड रुपियाँ लगानी गरेर
2 वर्षसम्म
उसको डबल भइरहेछ भने मसँग किन लाग्छ? मैले आँटेको एउटै मात्र कारण के हो भने मेरो बुवाले मेरो आर्थिक अवस्था बलियो छ, मैले यो सेक्टरमा हात हाल्दाखेरि मैले प्रफिट भयो सेवाको भावनाले पनि मैले हालिरहेको छु भनेपछि मैले यसको रिटर्न अब पाउँछु कि भन्ने मलाई आशा पनि छ कि, अब मेरो समय आइरहेको छ किनभने मैले सेवा मात्र होइन यससँग निरन्तर रूपमा मैले अरू शिक्षाका कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइरहेको छु होइन, आजको दिनमा मात्रै मेरो मैले लगभग आफ्नो
पद्मा नर्सिङ कलेज
ल्याएको छु, म 100 बेडमा जाने बित्तिकै त्यो मेरो 40 सिट्स हुन्छ, मैले बिएससी नर्सिङ ल्याउन सक्छु, मैले अन्य कार्यक्रमहरू ल्याउन सक्छु, त्यताबाट पनि मलाई चाहिने इन्कम आउने कुराहरू छन्, त्यसकारण मैले लगानी गर्दाखेरि म डुबिहाल्छु भन्ने अवस्था पनि छैन मेरो, किन म आर्थिक स्थिति मेरो अन्यभन्दा केही हदसम्म सहन सक्ने क्षमताको छ, मसँग ब्याकअप छ, त्यस कारण म त्यसमा इन्भेस्टमेन्ट गर्न खोजिरहेको हो।
तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ पद्मा अस्पताल अत्तरियाका अध्यक्ष तथा युवा उद्यमी गजेन्द्र वीरचन्द। श्रोता तपाईँहरूसँग धेरै उहाँसँग धेरै कुरा गर्न बाँकी छ, तर तपाईँहरू कतै नजानुहोला, अहिले पालो भएको छ ब्रेकको। यो ब्रेकपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आज हामी स्वास्थ्यका कुरा गरिरहेका छौँ। अत्तरियामा अबको दुई तिन वर्षभित्रै सुविधा सम्पन्न सय सयको अस्पताल सञ्चालन हुने तयारीमा छ। पद्मा अस्पतालका अध्यक्ष तथा युवा उद्यमी गजेन्द्रवीर चन्दसँग हामी कुराकानी गरिरहेका छौँ। जसरी यहाँले भन्नुभयो, अलिकता अब तपाईँको प्रोजेक्ट भए, खास गरी निजी क्षेत्रको लगानीको कुरा यहाँले गर्नुभयो, किन चाहिँ स्वास्थ्य क्षेत्रमा लगानीकर्ताहरू लगानी गर्न डराइरहेछन्? एउटा त तपाईँ जस्तै उद्यमीहरूको लगानी होला, अर्को डक्टर पढाए छोरालाई उनको अभिभावकसँग पनि लगानी गर्ने क्षमता छ, र ती चिकित्सा पेसामा लागेकाहरूले पनि अब जनतालाई सुविधा सम्पन्न सेवा दिनुपर्छ, मैले लगानी गर्नुपर्छ भनेर किन चाहिँ डराइरहनु भएको होला जस्तो लाग्छ कि?
डराइरहेको अवस्था त होइन, मैले अघि नै यो प्रसङ्ग पनि सानो सोटकरीमा हामीले बहस गरेका नै थियौँ। लगानी गर्ने इन्भेस्टरको कमी छैन, तर त्यसको साथसाथै उसँग चाहिने त एउटा चिकित्सक सेक्टरमा इन्भल्भ भएको व्यक्तित्वहरू पनि भयो भने सहज हुन्छ। विगतको समयमा त्यसतर्फ प्रयास भएको हो, र चिकित्सकहरू या त काठमाडौँतिर ठुला सहरहरूतिर या क्लिनिकमा नै सीमित भएर बसे। त्यसको पछाडि पनि मैले भने डक्टरहरूको दोष छैन, नेपालमा भइरहेको जुन यो अराजकता, अस्थिरता, राजनीतिक अस्थिरता, अझ भन् त्योभन्दा पनि शान्ति सुरक्षाको प्रत्याप्ति, त्यो नै मुख्य कारण हो जस्तो मलाई लाग्छ। कि
मेरो लगानी सुरक्षित छ, मैले त्यसमा लगानी गरेँ भने भोलिको दिनमा केही पर्दा पनि राज्य मसँग छ भन्ने कुराको ग्यारेन्टी भएको छैन,
अनुभूति त हुनु पऱ्यो नि, तब न मान्छेले लगानी गर्ने हो नि त। राखेको त छ नि, तपाईँले देखिराख्नु भयो, आजको दिनमा पनि सानो एउटा सरकारी अस्पतालमा केही हुन्छ भनेपछि त्यहाँ तोडफोड हुन्छ, ढुङ्गामुढा हुन्छ, उयो हुन्छ कि, जटिल अपरेसन आउने बित्तिकै त्यो ठिक हुन्छ कि हुँदैन त भन् त मलाई भनेर मान्छेले, त्यो हाम्रो मानसिकताको कमी हो या हामीलाई घामको ज्ञानको कमी होइन, या हामी यस्तो सेक्टरमा स्थापित भएका छौँ कि जहाँबाट गाउँघरबाट आउने मान्छेहरू ठाडो किसिमले चाहिने प्रस्तुति हुन्छ कि
या ठिक हुन्छ कि हुँदैन,
हुँदैन भने
तपाईँ प्रयास गरिदिनुहोस्, ठिक बनाइदिनुहोस् भन्ने हो
भन्ने हो नि।
तर डक्टरले कुनै बिरामी आउँछ
ग्यारेन्टी लिए, कसको ग्यारेन्टी गर्छ? आफ्नो ग्यारेन्टी छैन, कसको ग्यारेन्टी लिने? डक्टर न हो, उसको टेस्ट गर्नुपर्छ होला, डायग्नोसिस हुन्छ, सबै थोक हुन्छ, समय लाग्छ मान्छे बिरामीबाट चाहिने प्रेसरबाट।
फेरि अर्को कुरा, अस्पतालमा आएको बिरामी आफै रिस्कमा आएको बाँच्न पनि सक्छ नबाँच्न पनि सक्छ, अलिकता सिरियस भएर आएको बिरामी भन्ने चाहिँ होइन
कुरा, यस्तो पनि हो, एकदम सही कुरा हो शिवराजी। एउटा परिपाटी हाम्रो यहाँ कस्तो छ भन्दाखेरि, हामी अस्पतालमा धेरै लेट आउँछौँ कि, मैले देखेको आफ्नो अनुभवमा, गाउँघरमा के चाहिने टाउको दुखेको गोली हामी त्यही सानो अस्पतालमा गएर किनेर खान्छौँ, या झामी झाँक्री गर्छौँ, या सानो त्यहाँ नजिकको को छ त हाम्रो नजिकको मान्छे एचए होला या कोही होला उहाँहरूसँग स्वास्थ्य चौकीमा जान्छौँ, त्यहाँसम्ममा हाम्रो अलिकति ठिक भयो, हामी ठिक भइहाल्छौँ। हामीले हाम्रो अझ परम्परा बसेको छैन कि हामीले अलिकति केही भइसकेपछि हामीले सम्बन्धित एउटा राम्रो ठाउँमा जानुपर्छ, अस्पतालमा जानुपर्छ। अस्पतालमा गइसकेपछि पनि अवश्य पनि उसले भन्ने बित्तिकै त्यो रोगको एउटा औषध दिने होइन भने उसको डायग्नोसिस गर्नै पर्छ। अब अवस्था कस्तो छ, डायग्नोसिस गर्दाखेरि ब्लड टेस्ट होला, ऊ होला, त्यहाँ होला, त्यहाँ पैसा खर्च हुन्छ, ल यत्रो पैसा खर्च गऱ्यो लुट्यो भन्ने जुन चाहिने हाम्रो मानसिकता छ, सोच छ नि। अब तपाईँलाई सही किसिमको ट्रिटमेन्ट पनि चाहियो, सही किसिमको ट्रिटमेन्ट के हो, रोग त पत्ता लाग्नु पऱ्यो नि, रोग पत्ता लगाउनलाई त सबै थोकको जाँच त हुनु पऱ्यो नि त, समय त लाग्छ, पैसा खर्च।
तर एउटा कुरा यहाँले भने जस्तै प्राइभेट अस्पतालहरूमा एउटै शल्यक्रियाका लागि कुनै डक्टरको रकम, त्यो डक्टरले मलाई 10,000 भन्यो, अर्को डक्टरले मलाई 15,000 भन्यो, अर्को अस्पताल निजी अस्पतालको कुरा म गर्दैछु, अर्को अस्पतालको डक्टरले मलाई म त 8,000 गरिदिन्छु भन्यो, यो चाहिँ तलमाथि भएर पनि प्राइभेट अस्पतालले अलिकति मन परि माग्छ कि भन्ने खालको पर्याप्त होइन बजारमा?
होइन, त्यो त कस्तो छ भने तपाईँलाई छुट छ नि, त्यो त राम्रो कुरा हो नि, प्रतिस्पर्धा भइरहेछ, कुनै ठाउँमा 8,000 गर्छ त्यही चिज, कुनै ठाउँमा 10,000 गर्छ, तपाईँ 8,000 जानुहोस् न, किन 10,000 जाने, किन 20,000 त राम्रो, तपाईँलाई चोइस भयो नि त, के भएछ, प्रतिस्पर्धा भयो त चोइस पाइयो नि त, धेरै अस्पतालहरू छ भनेपछि त्यो किसिमको ऊ गर्छ भने उसले आफ्नो मार्केट आफै डाउन गर्ने हो नि।
तर त्यो डक्टर राम्रो थियो, तर त्यसले त त्यसमा विश्वास लाग्थ्यो मलाई, 15,000 भन्दैछ, यहाँ 10,000 गर्ने कि नगर्ने, यो विभेद भयो भन्ने पनि गुनासा आउँछ नि।
त्यो अब त्यस्तै किसिमका कुराहरू गलत भइरहेछ भने सरकारले पनि अनुगमन गर्नुपर्ने, त्यो चिज ब्याड प्र्याक्टिस हुनु भएन, अस्वस्थ प्रतिस्पर्धा हुनु भएन, मानिसहरू ठगिनु भएन, होइन। अब कारण होला, त्यो डक्टरले देला एक ठाउँमा फ्र्याक्चर भएको छ भनेपछि त्यो फ्र्याक्चर भएको उसको रकम 2,000 होला, तर त्यही फ्र्याक्चर 4 ठाउँमा छ भने त्यो बढ्न पनि सक्छ नि त। त्यो कुरा हो, त्यो मानिसले बुझ्नुपर्ने कुरा हो, त्यो हामीले बुझाउनु पनि पर्छ किन तपाईँको ज्यादा पैसा लाग्छ, त्यो पेसेन्टको अधिकार पनि हो, मलाई यति पैसा किन लिइरहेको छैन भनेर सोध्ने अधिकार पनि हो। फलानु ठाउँमा 10,000 हुँदै तपाईँले किन 15,000 लिनु, अधिकार छ नि, सोध्नुहोस् न त। तपाईँ सेटिस्फाइड हुनुहुन्छ भने तपाईँ ट्रिटमेन्ट गराउनुहोस्, त्यो जरुरी छैन नि। थाहै नपाएर यहाँ चाहिने यस्ता किसिमका भ्रमहरू सिर्जना गरेर हाम्रो अस्पताल प्राइभेट सिटी अस्पतालहरूमाथि चाहिने भ्रम सिर्जना गरेर अनि बदनाम गरेको अवस्था छ। त्यसैले पनि यो कि तपाईँ हामी पनि कुनै निजी अस्पतालमा जाने बित्तिकै हामी के सोध्छौँ, चेकअप गरेर आइसकेपछि के सोध्छौँ भने हामी लुट्यौँ क्या हो, लुट्यौँ कि क्या हो, छानबिन नगरेर पहिला नै हाम्रो मनमा के छ भन्दाखेरि हामी त्यहाँ गएको छौँ, हामी लुटिँदै आएको छौँ भन्ने, अब त्यो चिजलाई हामीले परिवर्तन गर्नुपर्नेछ कि, त्यो सोचमा परिवर्तन ल्याउनुपर्नेछ, त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्नेछ, त्यो हामीले गर्नु जरुरी छ, त्यसमा सरकारको पनि सहयोग चाहियो।
तपाईँ सुदूरपश्चिम क्षेत्रमै रहेका युवा उद्यमीहरूको लगानी केही स्वास्थ्य क्षेत्रमा देखिरहेको छ र यही क्षेत्रमा धेरै ठुल्ठुलो चिकित्सामा पनि स्वास्थ्य क्षेत्रमा लामो समयदेखि अनुभव बटुलेका डक्टरहरू हुनुहुन्छ, उहाँसँग लगानी पनि छ। एउटा क्लिनिकमा, अघि फेरि म अलिकता क्लिनिकतिर केन्द्रित हुन्छु, तपाईँ निजी अस्पतालहरूको उपाध्यक्ष पनि हो छात्र सङ्गठनको, यहाँको विशेषज्ञ डक्टरहरूसँग त्यो पुँजी पनि छ र सम्भावना पनि उहाँहरूले देखिरहनु भएको छ कि सुदूरपश्चिममा निजी क्षेत्रबाट सेवा दियो भनेपछि हामी जनतालाई सेवा पुर्याउन सक्छौँ, हामी त्यस सस्टेन हुन सक्छौँ, किन चाहिँ लगानी गर्दैनन् कि उहाँहरू? एउटा क्लिनिकमा बिहान 2 बेलुका 2 चेकअप गरिदियो, 400 लियो, अल्ट्रासाउन्ड गरिदियो, 500 लियो,
एकदम सही कुरा हो शिवराजी, वास्तवमा नै हो। किन हेडेक लिने, किन टाउको दुखाउने भने सजिलो छैन नि। मैले अघि नै भने शान्ति सूचियाको प्रत्यावधि जबसम्म हुँदैन तबसम्म चाहिने सुरक्षित किसिमको लगानी आउँदैन। अस्पताल खोलेर र क्लिनिक चलाउनमा भास्ट डिफ्रेन्स छ, धेरै डिफ्रेन्स छ। तपाईँले भने जस्तै 5 चेकअप हुन्छ, औषधि दिइन्छ, तपाईँकोबाट पैसा आउँछ, औषधिबाट तपाईँको इन्कम आउँछ, समस्या भएन, कसैले पिट्ला भर्ने डर भएन, कसैले कुट्ला भर्ने डर भएन, धेरै जटिल अवस्था आएको छ भनेपछि रिफर गरिदिन्छ। हामी कहाँ आउने बिरामीलाई त हामीले चेकअप गर्नु पऱ्यो, बिरामी छैन भने बेडमा राख्नु पऱ्यो, त्यसको 10 केयर गर्नु पऱ्यो, त्यो किन टेन्सन लिने त? सत किसिमबाट जब हामीले पैसा आइरहेको छ भनेपछि किन टेन्सन लिएर अस्पतालमा इन्भेस्टमेन्ट गर्छ?
तर त्यो सामाजिक दायित्व त हो नि त, म समाजप्रति उत्तरदायी छु,
हुनुपर्छ,
मसँग त्यो एक्सपर्टिज छ, मैले सेवा गर्नुपर्छ, समाजका लागि मैले रिस्क लिएर पनि गर्नुपर्छ भन्ने
त्यो सन्देश तपाईँले आज जुन कुरा एफएमबाट फुक्दै हुनुहुन्छ त्यो सबैले सोच्नु पऱ्यो नि त। स्वास्थ्य सेक्टरमा लागेको मान्छेहरूको ले पैसाको लागि मात्र नभएर केही समय ठिक छ, आफ्नो आफ्नो अवस्था हुन्छ सबैको, कोही पैसा कमाउनुको लागि पनि डक्टर बनेका होलान्, कसैको आमा बुवा पनि डक्टर भइसकेपछि म पनि डक्टर बन्नुपर्छ
भन्ने
लाग्छ,
आउँछ
शिवराज। मलाई जहाँसम्म लाग्छ तपाईँ डेडिकेट भएर काम गर्नुहुन्छ भनेपछि 70 लाख भनेको ठुलो रकम होइन क्या, हेर्नुहोस् एउटै अपरेसन तपाईँको 10-20 लाख पनि त हुन्छ नि त। त्यो प्राइभेट हस्पिटल खोलेको मान्छेले सही पैसा त्यो संस्थाको डाइरेक्टरहरूले लिन्छ भन्ने होइन नि, त्यहाँ हामीले पर्सेन्टेजको बेसिसमा पनि डक्टरलाई तिर्नु परिरहेको हुन्छ। 10 लाखको अपरेसनमा मैले हिजोको दिनमा 70% सेवा प्रदान गर्नको लागि इन्डियाबाट डक्टर सिङ्गललाई ढाई वर्षसम्म यहाँ राखेको हो पद्मामा, मैले उहाँलाई 70% टोटल इन्कमबाट आउने 70% उहाँलाई दिन्थेँ, 30% मैले उहाँलाई म्यानेज गरेर यहाँ राख्नु परेको अवस्था थियो, किनभने उहाँले टु गिभ सुविधा, क्या सुविधा दिनको लागि मात्र उहाँलाई राखेको, उहाँलाई इन्डिया त जानु परेन नि। एउटा बिरामीले इन्डिया जाँदाखेरि त्यसको इन्डाइरेक्टली एक्सपेन्सेस कति छ थाहा छ? उसँग उसको दुईजना सँगै जानु पर्यो, त्यो दुईजना सँगैको ट्रान्सपोर्टेसन कस्ट छ, त्यहाँ बसेको के अरे फुडिङको कस्ट छ, लजिङको कस्ट छ, त्योभन्दा पनि ज्यादा के छ? ए त आपको इतना पैसा देना है ये जम्मा करिए, बोल्ने ठाउँ नै छैन कि बोल्नुहुन्छ तपाईँ, खुरको पारेर खल्तीवटा पैसा निकालेर काउन्टरमा जम्मा गर्नुहुन्छ। आज 20,000 हुने सेवा हाम्रो धनगढीको अस्पतालहरूमा 20,000 हुने सेवाको लागि यदि तपाईँ इन्डिया जानुहुन्छ भने त्यसमा 70-80,000 रुपियाँ त्यो मानिसको खर्च हुन्छ, हुन्छ कि हुँदैन? तपाईँले पनि देख्नु भएको
थिएन कि, तपाईँहरूले किन बुझाउनु? तपाईँ निजी क्षेत्रमा यता यत्रो ठुलो लगानी गरिनु भएको व्यवसायीहरू, हाम्रो सरकार राज्य छ भन्छौँ हामी, जनतालाई त्यही सेवा यहाँ 20,000 हुन्छ, तपाईँहरू भारतको गलीमा नभौँदारिनु भन्ने कुरा किन चाहिँ भएन कि अहिलेसम्म?
त्यही हो, हामीसँग डक्टर अघि तपाईँले भने जस्तै धेरै जस्ता डक्टर क्लिनिकमा सीमित भए प्रोफेसनल हामीले मैले भने तपाईँलाई मैले धेरै फ्याकल्टिज पनि अझ पनि पद्मा अस्पतालले सबै सुविधा दिइसकेको अवस्था छैन क्या म कहाँ डक्टर मौनी अर्थोपेडिक सर्जन हुनुहुन्छ 24 आवर्स अर्थोपेडिक सर्जन जहिले पनि पद्मामा चाहिने छ भन्ने कुरा चाहिने छ हाट जोड्नेसँग कुराहरूमा पद्मा अस्पतालमा अझ पनि मान्छे आउँछ बसिदिनु पऱ्यो नि डक्टर काठमाडौँबाट कार्डियोलोजिस्ट महिनामा दुईचोटि आएर हुन्छ न्युरोलोजिस्ट क्लिनिकमा बसेर दुईचोटि चेकअप गरेर हुन्छ मान्छेलाई निरन्तर चाहिने सुविधा चाहियो नि सुविधा पाइन्छ भनेर आज सिपी अस्पतालमा डक्टर सिपी पाण्डे बसिराख्नु भएको छ सर्जरी हुनुहुन्छ उहाँको पनि त पेसेन्ट बढिरहेको छ नि आज पद्मामा चाहिने अर्थ छ बढिरहेको छ नि त्यस्तो गाइनोलोजिस्ट फ्याकल्टिज धेरै छन् 15 बेडको प्रसुति खोलेर कुनै एउटा डक्टर बस्न सक्नु सक्नुहुन्छ भने एउटा राम्रो सर्जन बस्न सक्नुहुन्छ भने एउटा राम्रो सबै चिज पद्मा अस्पताल र नवजीवन अस्पतालमा दिनुपर्छ भन्ने छैन नि त प्राइभेट हस्किल निक्लै दिनुपर्छ भन्ने छैन नि यु क्यान ओपन न्युरोलोजीको उसमा खोल्न सक्नुहुन्छ एउटा पेडियाट्रिक डक्टरले बाल अस्पताल खोल्न सक्नुहुन्छ प्रसुति गृह खोल्न सक्नुहुन्छ भने सबैले सबै सेक्टरमा सानो सानो कन्ट्रिब्युसन गर्ने को जान्छ बाहिर सुविधा पाएपछि को जान्छ अब दुई दिनमा आएर काठमाडौँबाट आएर त्यो 50 जनाको लाइन लगाएर चेकअप गराएपछि त्योमा त्यो बिरामी त औषधि मात्र खाने त हो नि त्यसको जटिल पुस्कको लागि त बाहिरै जानु पऱ्यो नि रोक्नै सक्दैन हामीले सुविधा दिन नसकेको हो हामी कहाँ डक्टर त्यसमा इन्भल्भ नभएर नै हो क्या यो बाहिरको
मैले काठमाडौँको एकजना ठुलो लगानी गर्नुभएको डक्टरसँग सोधेँ तपाईँ सुदूरपश्चिममा किन लगानी गर्नुहुन्न सुदूरपश्चिममा राम्रो प्राइभेट अस्पताल नै भएन त्यो उहाँले सुदूरपश्चिममा बिरामी नै छैनन् भन्नुभयो कि बिरामी नै छैनन् त्यहाँको जनसङ्ख्या कम छ पूर्वाञ्चलको जत्तिकै जनसङ्ख्या छ यहाँ 30 लाख जनसङ्ख्या छ डाक्टर साहब भने मैले तपाईँहरूले पनि लगानी नगर्ने बाहिरको अथवा अहिले नेपालका विभिन्न ठुल्ठुला सहरहरूमा अस्पताल खोलेकाहरू खास गरी स्वास्थ्य क्षेत्रमा लगानी गरेकाहरूले पनि नआउने
भनेपछि तपाईँले सोध्नु भएन त्यो डक्टरलाई तपाईँले सुदूरपश्चिमबाट आउने कति बिरामी चेक गर्नुहुन्छ काठमाडौँ भएर सोध्नु भएन सर
धेरै भारत जान्छ
काठमाडौँ पनि जान्छ नि हाम्रा बिरामीहरू त्यो डक्टर यहाँ भइदियो भने त्यो डक्टरलाई खोज्दै किन काठमाडौँ जानु पर्थ्यो यहाँ डक्टरहरू नबसेर नै हो क्या सर हाम्रा यहाँ नभएका भनेर सुदूरपश्चिमका डक्टरहरू सबै काठमाडौँ धेरै जस्तै काठमाडौँमै छन् या विदेश छन् या क्लिनिकमा सीमित छन्
काठमाडौँमा पनि
नभएका होइन नि यहाँ पनि खोलेर आउनुहोस् न मैले त 10औँचोटि चाहिने भनिराखेको छु मलाई 2-4 डक्टर पार्टनर चाहियो मलाई पैसाको मान्छे भन्दा पनि लगानी गर्ने मान्छे भन्दा पनि डक्टर चाहिएको छ तपाईँहरू आउनुहोस् न इन्भेस्ट गर्नुहोस् कम पैसामा आउनुहोस् आफ्नो हस्पिटल त्यही सस्तो हुन्छ के अरे बिरामीहरू त्यत्तिकै आउँछन् जमेर बसिदिनु पऱ्यो डक्टर यहाँ 24 आवर्स एभाइलेबल छ भन्ने हुनु पऱ्यो त्यो गर्न सकिएको छैन क्या त्यो अवस्था हो क्या अब मैले एउटा आशा के हो भन्दाखेरि 100 बेड सुविधा सम्पन्न 100 बेड मैले सञ्चालनमा ल्याएँ भने सायद मैले सहज किसिमले डक्टर पाउँछु कि बिरामीको फ्लो बढ्छ उहाँहरूलाई पनि इन्कम गर्ने एउटा ठाउँ बन्छ त्यो पूर्वाधार नभएर पनि होला कता कता पैसा कमाउनु पायो भने त जो पनि जाने त हो नि जो पनि जहाँ बस्ने पनि त हो नि भोलिको चाहिँ नि पेसेन्ट फ्लो बढेपछि क्यान आई कम टु पद्मा भनेर आउँछ नि मलाई अहिले पनि चाहिने कतिपय एमबिबिएस डक्टर साहबहरूले भन्नुहुन्छ पद्मामा अब हुँदैन नि हामीले कतिजना एमबिबिएस डक्टरलाई दिन सक्ने रोजगार
म नाम लिँदैन जसरी सुदूरपश्चिमबाट जागिर मात्रै गर्छु भनेर गएका धेरै डक्टरहरू फिर्ता भएर आफ्नै लगानीमा अस्पताल चलाइरहनु भएको छ राम्रो गरी चलाइरहनु भएको छ त्यति बेला आजभन्दा अगाडिका 10 वर्ष यहाँले भने जस्तै 2063 नै जुन तपाईँहरूको यो अस्पताल खोल्ने चर्चा परिचर्चा चलिरहेको थियो त्यति बेला नै खोला भएपछि सायद अहिले हाम्रो स्थिति राम्रो हुन्थ्यो भन्ने उहाँहरूमा फिलिङ छ अहिले काठमाडौँ अथवा बाहिर अथवा सुदूरपश्चिम जन्मथलो भएर बाहिर भएकाहरू अब फर्किनुपर्छ है आफ्नो जन्मथलोतिर सम्भावना खोज्नुपर्छ भन्ने मन चाहिँ पलाइरहेको हो कि अझै भएको छैन
छैन त्यो सोच त छँदै छैन अहिले बिस्तारै केही डक्टर्स आएका छन् दे आर एक्सपिरियन्स्ड अब आफ्नै ठाउँमा गरौँ भनेर उहाँहरू लगानी गरेर आफ्नै उसमा लागिराख्नु भएको थियो राम्रो पक्ष हो अझै पनि तपाईँले भने जस्तो गरेर त्यो सोच आइसकेको अवस्था चाहिँ नि मैले देखिनँ केही नयाँ भाइहरू आउनु भएको छ तर एउटा खुसीको कुरो के छ भन्दाखेरि केही समय यता 2-4 दिन भयो एउटा अब मैले प्रसङ्ग उठाउन खोजेँ त होइन यो सिटी स्क्यान ल्याउने सन्दर्भमा एउटा सानो कुरा शिवराज सरले पनि सुनिराख्नु भयो होला धनगढीमा 3 सिटी स्क्यानसम्ममा इन्भेस्टमेन्ट हुने अवस्था चाहिँ देखिएको रहेछ
एउटा ग्रुपले पनि सिटी स्क्यान अर्कोले पनि सिटी स्क्यान अर्कोले पनि सिटी स्क्यान
3 सिटी स्क्यान भनेको 10-12 करोडको इन्भेस्टमेन्ट हो नि त यो 10-12 करोडको इन्भेस्टमेन्ट चाहिँ नि भित्रिन चाहिँ नि यहाँ थियो कि तर तिनवटा सिटी स्क्यान यो अहिले यहाँको दिस इज नट नेसेसिटी कि हाम्रो यहाँको तिनवटा सिटी स्क्यान नेसेसिटी होइन एउटा भए पनि हामीलाई पुग्ने हो फेरि ठुलो लगानी छ भोलि एकै ठाउँमा त्यत्रो लगानी 12 करोडको लगानी भएर त्यहाँ अस्वस्थ प्रतिस्पर्धा भइसकेपछि फेरि त्यही किसिमको नचाहिने किसिमको प्र्याक्टिस हुन्छ कि भन्ने सोचले चाहिँ एउटा एक दुईचोटि हामीहरू यहाँका हाम्रा डक्टर सिंहदेखि लिएर ठुला डक्टर साहबहरू सबैको एउटा उपस्थितिमा एउटा 2-3 दिन बस चल्यो बस चलेपछि पोजिटिभ पक्ष एउटा मैले के देखेँ भन्दाखेरि लेट्स गो फर वान ठुलो इन्भेस्टमेन्ट पनि छ आफ्टर द्याट विल गो फर अनदर एमआरआई या अरू चिजहरू सेक्टरतिर पनि जाउँ राम्रोसित जाउँ भनेर एउटा सोचमा चाहिँ त्यहाँ परिवर्तन आएको देखेँ त्यो राम्रो पक्ष हो क्या
लगानीकर्ताहरूको लगानी सुरक्षित हुनु पर्यो
सुरक्षित पनि हुनु पर्यो र यहाँका जो मान्यजन्य चिकित्सक सेक्टरमा आफ्नो लामो समय दिइसक्नु भएको छ उहाँहरूले सबैलाई एउटा टेबलमा बसाउन सक्नुभयो त्यो नै सबैभन्दा ठुलो खुसीको कुरो छ क्या हो त्यसले गर्दाखेरि स्वास्थ्य सेक्टरमा सुदूरपश्चिममा केही परिवर्तन आउँछ कि भन्ने त्यसले एउटा राम्रो सन्देश दिन गएको जस्तो मलाई अनुभव भएको छ सबैले त त्यो कुरा के अरे सुनिसकेको अवस्था होइन तर भित्री रूपमा यो प्र्याक्टिस कता कता भएको छ मेरो अनुभवको हिसाबले त्यो एउटा राम्रो पक्ष हो कि जस्तो मलाई लागिरहेछ त्यसको लागि म उहाँहरूलाई धेरै सम्मान गर्न चाहन्छु अझ पनि यसमा लागिराख्नुहोस् भन्न दिनेश एफएमको तर्फबाट म उहाँलाई भन्न चाहन्छु त्यसले चाहिने एउटा सुदूरपश्चिममा स्वास्थ्य क्रान्ति ल्याउँछ कि उहाँहरूको सहयोग चाहिन्छ हेर्नुहोस् अवश्य चाहिन्छ त्यसमा लागिराख्नुहोस् मेरो शुभकामना छ भन्न चाहन्छु
हस् श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ आजको फेस टु फेसमा हामीसँग हुन्छ पद्मा अस्पताल अत्तरियाका अध्यक्ष तथा निजी अस्पतालहरूको छात्र संगठन अफिमका केन्द्रीय उपाध्यक्ष युवा उद्यमी गजेन्द्रवीर चन्द अहिले पनि पालो भएको छ ब्रेकको तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ पद्मा अस्पताल अत्तरियाका अध्यक्ष गजेन्द्रवीर चन्द सुदूरपश्चिमका बिरामीहरू धेरै मात्रामा भारतको सहरहरूतिर जान्छन् तपाईँ हामी खटिमा बरेली पिलिभित लखनऊ पलिया यतातिर गयौँ भनेपछि त्यहाँको अस्पतालहरूमा 70%भन्दा बढी नेपाली बिरामीहरू हुन्छन् भन्दा फरक पर्दैन एकजना डक्टर राखेको छ तर त्यहाँको टिमले आएर अपरेसन गर्छ र उनीहरूले सुविधा पाउँछ होला र उनीहरू त्यहाँ जान्छन् प्राइभेट अस्पताल त यहाँ पनि खुल्न थाले मैनरमा छन् धनगढीमा छन् राजमार्ग क्षेत्रमा प्राइभेट अस्पतालहरू छन् तपाईँहरूले किन भारत जाने बिरामीहरूलाई रोक्न सक्नु भएको छैन हामीसँग नि गुणस्तरीय सेवा छ तपाईँहरू पनि यहाँ त्यहाँभन्दा सस्तोमा उपचार पाउनुहुन्छ भन्ने कुरा किन बुझाउन सकिएन
सरकारले के गर्ने तपाईँले निजी क्षेत्रलाई भनिराख्नु भयो तपाईँहरू किन गर्न सक्नु भएको छैन
सरकारले त के गर्ने सरकारी डक्टरले टाउकोमा चोट लागेको छ यसको म उपचारको प्रयास गर्छु भन्दैन कुनै बित्तिकै रेफर गरिदिन्छ हामीले देखेकै हो खुट्टा टुटेर आएको छ यहाँ हुँदैन रेफर गरिदिन्छ
कुरा त्यही नै हो हेर्नुहोस् अब निजी स्तरबाट यत्रो लगानी भएको छ जसरी सरकार र निजी सेक्टरमा प्राइसको कुरा पनि गर्नुहुन्छ तपाईँ कति फरक पर्यो किन पर्यो भनेर सरकारी अस्पतालहरूमा बजेटिङ हुन्छ त्यहाँका कर्मचारी सरकारले पालेका हुन्छन् त्यहाँका चिकित्सकलाई सरकारले दिएको छ त्यहाँको पूर्वाधारमा सरकारको लगानी छ हाम्रोमा के छ लगानी हामीले गर्नुपर्ने छ भर्खरै भने मैले 5-7 करोडको जमिन म किन्दैछु 15-20 करोड रुपियाँ अझ लगानी गर्नुपर्ने छ त्यसको साथसाथै मैले त्यहाँ अस्पताललाई सञ्चालन गर्नुपर्छ 70-80 मसँग संलग्न भएका मेरा सहकर्मीहरूलाई मैले प्रत्येक वर्ष महिना
उनीहरूको पारिश्रमिक
दिनुपर्नेछ मैले ट्याक्स तिर्नुपर्छ मैले सरकारले तोकेको भन्सारको रेटमा चाहिने सामान भित्राउनु पर्छ यथावत कुराहरू धेरै छन् अब रोक्न सक्ने कुरा के हो सुविधा दिइसकेपछि भोलि चाहिने हामीसँग मैले अघि नै पनि भने तपाईँलाई हामीले सम्पूर्ण सुविधा दिन नसकेको कारणबाट बाहिर गइरहेको अवस्था हो सुविधा दिनुहोस् न सुविधा यहाँ पाएपछि किन बाहिर जान्छन् यिनै जानुपर्छ भन्ने जरुरी छैन नि त अब सिटी स्क्यानकै कुरा गर्नुहोस् न तपाईँ सिटी स्क्यान 3 ल्याउन खोजिराख्नु भएको छ सिटी स्क्यानमा तपाईँको 3.5 करोड रुपियाँ लगानी भइरहेको छ त्यो के को लागि प्रयोग हुन्छ भन्ने कुरा त हामीलाई थाहा छैन यहाँ न्युरोलोजिस्ट छैनन् कार्डियोलोजिस्ट छैनन् बल्ल बल्ल केही सर्जन र अर्थोपेडिक सर्जनहरू यहाँ स्थापित भएका छन् अब त्यसले कतिवटा सिटी स्क्यान गर्ने त्यसको ब्याकअप गर्ने के त फेरि जटिल चिजको लागि त रिफर भएकै हुनु पऱ्यो कि त नेपालगञ्ज जानु पऱ्यो काठमाडौँ जानु पऱ्यो इन्डिया जानु पऱ्यो त्यो सिटी स्क्यानमा 2,025 रुपियाँ लगाइसकेको हुन्छ भोलि तिनीहरूले त्यो एक्सेप्ट गरेनन् भने त मान्छेले भन्ने नै त हो नि त हामी त यहाँ लुट्यौँ उनीहरू अरे तुम्हारा यो काम नै लगेगा तुमको त उसले फोकटिया उहाँ करुवा दिया भन्देला हाम्रो यहाँ दिएको सुविधाको बारेमा त नकारात्मक बोल्नु त पऱ्यो पऱ्यो उनीहरूले तब नै उनीहरू कहाँ पाइने पेसेन्ट आउने हो यस्तो यस्तो कुराहरू छन् त्यस कारण 12 करोडको लगानी सिटी स्क्यानमा तुरन्त नगरौँ एउटाले काम चल्छ बिस्तारै त्यो चलेपछि भोलि यहाँ न्युरोलोजिस्ट आउला, कार्डियोलोजिस्ट आउला, सबै सेक्टरका मान डक्टर आइसकेपछि पुनः त्यसपछि भोलि एमआरआईमा जाने कि केमा जाने कि सुविधा बढाउँदै जाउँ कि बिस्तारै। यहाँ जे हुन्छ एकैचोटि वात्त वात्त हुन्छ कि, आवश्यकता के हो बुझेको मान्छेसँग छलफल गरौँ न, कसैले भन्यो भन्दैमा, कसैले कमायो भन्दैमा, कमाएको छ कि छैन, 10 वर्ष भइसक्यो मैले फुट मैले कति पैसा कमाएको छु र निजी सेक्टरबाट लगानी गरेर अस्पतालबाट मैले आफ्नै चाहिने प्राविधिकहरूलाई आफ्नै चाहिने सहकर्मीहरूलाई एउटा सरकारी स्तरको तलबभन्दा माथि लैजाउँ भन्ने कोसिसमा म हुन्छु, अझसम्म म त्यो गर्न सकिरहेको अवस्था छैन, मैले कति कमाइएको छ र त्यो समय आउँछ नि त, मैले अघि नै भने समय आउँछ, मैले सबै सुविधा दिइसकेपछि भोलि म 4,000 रुपियाँको एउटा सुविधासम्म रुम पनि त उपलब्ध गराउन सकेपछि।
भनेपछि भारतमा बिरामीहरूको संख्या बढ्नुको पछाडि एउटा नेपालमा रहेका निजी अस्पतालहरूलाई राज्यले पनि सहयोग नगरिदिनु, त्यो समन्वय नगरिदिनु, त्यहाँ पनि सुविधा पाइन्छ भन्ने कुरामा चाहिँ राज्य उदासीन भइदिनु हो भन्दा हुन्छ?
राज्यले सहज किसिमको चाहिने लगानी गर्ने राज्यले सहज किसिमको लगानी गर्ने वातावरण बनाइदिने हो भने त इन्भेस्टमेन्ट त्यति नै भित्रिन्छ नि सर, भित्रिँदैन। तपाईँलाई म एउटा सिम्पल कुरा भन्छु, 2% भन्सार 2% रेटमा सहज ब्याज इन्ट्रेस्ट रेटमा तपाईँलाई पैसा स्वास्थ्यमा इन्भेस्टमेन्ट गर्नेले पैसा लगानी गर्ने गरिदिन्छ भनेपछि त्यो पनि होइन, लगानी गर्ने कति सीमा तोकिदिनु पर्यो, 5 वर्षको लागि या 10 वर्षको लागि 2% भन्सार छुटमा यति रुपियाँ 50 बेडसम्म हस्पिटल खोल्न सक्ने प्राइभेट इन्भेस्टमेन्टहरूलाई
भन्सारमा यति
करोड इन्ट्रेस्टकै कुरा गरौँ न पहिला 50 करोड, 100 बेड खोल्नेलाई 1 अरब 20 वर्षसम्मको लागि 10 वर्षसम्मको लागि सीमा तोकिदिउँ के, त्यो भन्न खोजे होइन, त्यसको मिसयुज नहोस्, त्यसको त अनुगमन हुनु पऱ्यो नि, सबै चिज मिसयुज नहुने किसिमले लगानी गर्न लगाइदिनु पऱ्यो नि, होइन ट्याक्स फ्री गरिदिनु न, बझाङमा हस्पिटल खोल्न चाहने ल सरकारले त आफ्नो तर्फबाट गरिराखेकै छ, निजी सेक्टरबाट इन्भेस्टमेन्ट भित्राउने हो भने बझाङमा हस्पिटल खोल्न चाहनेले 10 वर्षसम्म ट्याक्स फ्री होस् न उसको इन्कममा, भन्सारमा चाहिने आउने सामानहरूमा छुट होस् न, के अरे जग्गा र घर जग्गा र सम्पत्ति कर तिर्ने उसमा सरकारले छुट दिइदियोस् न त, अब यस्तो यस्तो कुरा नै खोजेको हो के, लगानी लगाउनलाई यी कुराहरू सरकारले चाहिने सहज किसिमले चाहिने त्यो वातावरण बनाइदिनु पऱ्यो, तब न इन्भेस्टमेन्ट भित्रिने हो नि त, इन्भेस्टमेन्ट भित्रिनको लागि पनि कुनै न कुनै किसिमको वातावरण त बनाइदिनु पऱ्यो, त्यो चिजहरूमा सरकारले सहयोग गर्नु पऱ्यो भने हो, सरकारले सबै चिज बनाइदियो भने होइन,
त्यही लगानी धनगढीमा गऱ्यो भने राम्रो हुनसक्छ, बजाङमा रिस्क छ, किन लगानी गर्छ उसलाई केही कुरा त राज्यले दिनु पऱ्यो। एकदमै हामी कार्यक्रमको एकदमै अन्तमा छौँ, अब अन्तमा बैतडीको रेडियो स्वागत र दिनेश एफएमका श्रोताहरूलाई केही भन्नु छ पद्म अस्पताल र निजी अस्पतालहरूको छात्र सङ्गठनको उपाध्यक्षका तर्फबाट।
अफिनको सन्दर्भमा भर्खरै मात्रै विधान संशोधन भएर 5 विकास क्षेत्रबाट 5 उपाध्यक्ष भएमध्ये सुदूरपश्चिमको केन्द्रीय उपाध्यक्ष म पनि हो, अफिनमा गइसकेपछि धेरै कुराहरू जान्ने मौका पाएँ, त्यो कुराहरू म यहाँ समक्ष आज सेयर गर्न पाएँ, खुसी लाग्यो। र एउटा कुरा एफएम मार्फत के भन्न चाहन्छु भनेपछि, निजी अस्पताललाई तपाईँहरूले एउटा पैसा कमाउने मात्र थलो भने नसम्झिदिनुहोस्, हामी प्रयासरत छौँ, हामी कोसिस गरिरहेका छौँ, कति सक्यो सुलभ रेटमा राम्रो सुविधा समयमा जनतासम्म चाहिँ पुगोस् भन्ने हाम्रो चाहना हो। आज सरकारले जुन किसिमको सेवा पुर्याइरहेको छ त्योभन्दा ज्यादा सेवा प्राइभेट हस्पिटलले पुर्याइरहेको छ भन्ने कुरा बुझ्नुहोस्। गाउँघरमादेखि सबै ठाउँमा सरकारका स्वास्थ्य चौकीहरू त छन् तर उहाँहरूको दरबन्दी त्यहाँ छैन, उहाँहरू सही किसिमले त्यहाँबाट सेवा प्रदान गर्न सकिराख्नु नभएको अवस्थामा त्यहाँ खुलेका 10 बेडका हस्पिटल होस् या पोलिक्लिनिक होस् त्यहाँ हामीले समयमा राम्रो गुणस्तरीय सेवा त प्रदान गरिरहेको छ नि हो, त्यसै कारण हामीप्रति हेर्ने सोचमा मानसिकता परिवर्तन गरेर हामीमाथि विश्वास गर्नुहोस्, तपाईँलाई हामीले राम्रो सुविधा दिने प्रयास गर्छौँ र निजी सेक्टरमा खुलेका अस्पतालहरू कमाउने मात्र थलो नभएर यो एउटा सेवा प्रदान गर्ने संस्था पनि हो र त्यो माथि विश्वास बढाइदिनुहोस् भन्ने म म्यासेज चाहिँ यस एफएमद्वारा समग्र सुनिराख्नुभएका र हाम्रा भोलिका दिनमा आउने बिरामीहरूलाई हामीमाथि आशा गर्नुहोस् भन्ने
भन्न चाहन्छु। हस् स्वतः तपाईँसँग बस्ने धेरै मन थियो तर के गर्ने, समय घर्किसकेको छ, आफ्नो व्यस्त समय दिएर फेस टु फेसमा आइदिनु भएकोमा पद्म अस्पतालका अध्यक्ष तथा निजी अस्पतालहरूको छाता सङ्गठन अफिमका उपाध्यक्ष गजेन्द्रवीर चन्द्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुदूरपश्चिमको आवाज दिनेश एफएम र बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहेका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै अर्को हप्ताको बिहिबार नयाँ श्रृङ्खला ल्याएर आउने बाचा गर्दै शिवराज भट्ट बिदा हुन्छु। नमस्कार।